हेलो नमस्ते अनि स्वागत अभिवादन छ। तपाईँ अहिले www.spinnepal.com मार्फत हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। रेडियो बहस र रेडियो कार्यक्रम चलाउँदा अत्यन्त आनन्द लाग्दछ। सायद हामीले आवाजविहीनताका आवाजहरूलाई प्रस्तुत गर्ने भएर पनि त्यो भएको हुन सक्छ। कहिलेकाहीँ जीवनमा कसैसँग अन्तरङ्ग मनका कुराकानी गर्दा भित्री मनका कुराहरू खोल्दा पनि हामीलाई एउटा गर्वको महसुस हुन्छ र बाहिर आउँदा छता छुल्दा पोखिँदा त्यहाँबाट र अरूको जीवनबाट पनि केही सिक्न सकिन्छ जस्तो मलाई लाग्दछ। म हुँ बसन्त राणा भट। 12-13 वर्षको यो समयसम्म रेडियोसँग अन्तरङ्ग हामी यसरी नै कुराकानी गर्दा, चाहे स्वदेशमा रहँदा होस् वा विदेशमा यसरी अनलाइन रेडियो मार्फत बोल्दा किन नहोस्, नेपाली समाजसँग र नेपाली समुदायसँग नजिक रहेर हामी भिजेर कुराकानी गर्दा अझ गर्व लाग्छ र अझ भित्री मनबाट नै कुराहरू खोतलेर समाजको लागि, परिवर्तनको लागि आवाजविहीनताका आवाजहरू सुनाउन मन लाग्छ। पछिल्लो समयमा रेडियो स्पेन नेपालले स्पेनका गतिविधिहरूलाई खोतल्दै आइरहेको छ, स्पेनका गतिविधिहरूसँग नजिक रहेर बहस चलाउने गरेको छ। हामी सबैले चाहना गरिरहेको र यहाँ रहेका हजारौँ नेपालीहरूले चाहना गरेको राजदूतावासको कुरालाई हामीले बारम्बार उठाइरहेका छौँ र यसैसँग नजिक रहेर हामीले कुराकानीका क्रमहरूलाई पनि जोडिरहेका छौँ। र पछिल्लो क्रममा स्पेनमा राजदूतावासको यहाँ आवश्यकता छ, यसको आवश्यकता परिपूर्ति गर्नको लागि नेपाल सरकार जिम्मेवार बन्नुपर्छ र नेपाल सरकारलाई निर्णयार्थ यहाँ राजदूतावास स्थापनाको लागि स्पेनबाट पनि केही दबाव दिन सक्नुपर्छ र त्यो निर्णय गर्नको लागि पहल कदमी चाली रहनुपर्छ र त्यसलाई जारी राख्नुपर्छ भन्ने अभियानका साथ गैर आवास्य नेपाली सङ्घ स्पेनले र यसको पहलमा यहाँ स्थित विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा नेपाल सरकारसँग ज्ञापन पत्र बुझाउने र हस्ताक्षर सङ्कलन अभियानलाई जारी राखेको छ। जनवरी महिना अर्थात् नयाँ सालको यो सुरुवातसँगै नेपाल नै गएर स्पेनमा राजदूतावासको खाँचोलाई औलाउँदै विभिन्न दलका नेताहरू लगायत नेपाल सरकार, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव लगायत विभिन्न क्षेत्रहरूसँग आबद्ध मानिसहरूसँग भेट गरी यहाँको बारेमा जानकारी गराउने कुरा पनि बाहिर समाचारमा आइरहेको छ। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदले यसलाई कसरी बुझेको छ? आज अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य स्पेनबाट प्रतिनिधित्व गर्नुहुने दीपक खरेलसँग आइसिसीले कस्तो भूमिका खेल्न अहिलेको यो समयमा जरुरी छ र विशेष गरी गैर आवासीय नेपाली सङ्घको 7 युरोपियन क्षेत्रीय बैठक र महिला सम्मेलन बार्सिलोनामा सम्पन्न भएको थियो र त्यहाँको सम्मेलनबाट एउटा बुधामा जस्ताको तस्तै भन्नुपर्दाखेरि एउटा निर्णय पनि गरेको थियो घोषणा पत्रमा। त्यो निर्णयले पनि स्पेनवासी नेपाली गर्वको महसुस त गरेका थिए, तर त्यसले कतिको भनौँ प्रभाव दिन सक्यो अथवा त्यसलाई फलो गर्न सक्यो या सकेन त्यो पनि छुट्टै एउटा बहसको विषय बन्ला। स्पेनमा नेपालीहरूको सङ्ख्या बढ्दै गएको तथा स्पेनबाट वैदेशिक लगानीको सम्भावना रहेकाले नेपाल सरकारलाई स्पेनमा नेपाली दूतावासको स्थापना गर्न यस बैठक पुनः आग्रह गर्दछ। स्पेनमा बस्ने नेपालीहरूको परिवार पुनर्मिलनका लागि आवेदन दिन दिल्लीस्थित स्पेनिस नियोगमा जानुपर्ने र आवेदनका लागि कागजातको प्रमाणीकरण पनि दिल्लीबाट गर्नुपर्ने व्यवस्था भएकाले विभिन्न समस्याहरू भोग्नु परेको छ। अत नेपालमा स्पेनको कूटनीतिक नियोग स्थापना गर्न पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ भनेर क्षेत्रीय बैठकमा घोषणा पत्रमा नम्बर 2 बुदामा उल्लेख गरिएको थियो र हामी यो विषयमा पनि कुराकानी गर्नेछौँ। र सबैभन्दा पहिले आजका अतिथि गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य दीपक खरेललाई हाम्रो यो लाइभ प्रस्तुति र हामीलाई नेपाली.com मार्फत सुन्ने सम्पूर्ण श्रोताहरू माझ म उहाँलाई स्वागत गर्न चाहन्छु। खरेलजी, तपाईँलाई यो लाइभ प्रस्तुतिमा स्वागत छ।
धन्यवाद बसन्तजी।
कस्तो हुनुहुन्छ?
एकदम ठिकै छ भन्नु पऱ्यो, कार्यव्यस्तता अलिअलि भए पनि जे होस् तपाईँहरूको सम्म अहिलेसम्म ठिकै छु भन्नु पऱ्यो।
सरस्वती, मैले स्पेनका समस्याहरू र यहाँको समुदायले अहिले चाहना गरेका कुराहरू र पछिल्लो परिस्थितिको बारेमा पनि समग्र रूपमा अलिकति मैले सुरुवाती क्षणमा राखेँ। समग्र रूपमा तपाईँ आइसिसी सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषदमा हामी सोझै कुरा तर्फ नै लागौँ। कस्तो किसिमको तपाईँले कुरा राख्नु भएको छ स्पेनको राजदूतावास स्थापनाको लागि?
मैले हाम्रो आइसिसीको चाहिँ 41 बैठकमा पनि यही कुरो उठाएको थिएँ। हाम्रो जुनमा जुन निर्णय भएको थियो स्पेनमा चाहिँ राजदूतावासको चाहिँ जरुरी छ र त्यसको लागि चाहिँ आइसिसीले पहल गर्नेछ र सम्बन्धित क्षेत्रमा पहललाई अगाडि बढाउनेछ। के कस्तो किसिमको चाहिँ कुराहरू अगाडि बढिरहेको छ, कहाँसम्म पुगेको छ, त्यसको जानकारी तुरन्त गराउनु होला भनेर मैले चाहिँ त्यहाँ प्रश्न आइसिसीको मिटिङमा पनि राखेको थिएँ र त्यसको जानकारी मलाई अहिलेसम्म लिखित रूपमा आएको छैन। र मैले पछिल्लो जब हामी यहाँबाट स्पेनबाट चाहिँ नेपालमा दूतावासको लागि चाहिँ डेलिगेसनको रूपमा जाँदैछौँ त्यसको सन्दर्भमा मैले चाहिँ हाम्रो केन्द्रीय महासचिव कुमार पन्तजीसँग सम्पर्क गरेको थिएँ र उहाँले पनि एकदम त्यसमा आफ्नो चाहिँ जागरुक देखाउँदै एकदम इन्ट्रेस्ट देखाउँदै म पनि तपाईँहरूसँगै जाउँ सँगै जान्छु र हामीलेसँग एउटा डेट फिक्स गरौँ र सरकारसम्म चाहिँ हाम्रो यहाँ नारायणको तर्फबाट र तपाईँहरूको स्पेनवासी नेपालको तर्फबाट सँगसँगै गएर हामीले चाहिँ दबाबको रूपमा चाहिँ पेसौँ भनेर हामीलाई गर्नुभएको छ। र
यसको मतलब चाहिँ उहाँ आइसिसी महासचिव पनि यो दूतावास स्थापनाको लागि स्पेनबाट टोली जाँदा नेपालमै भेटेर उहाँ पनि सँगै जाने भन्नु एउटा वचनबद्धता दिनुभएको हो?
हो, मलाई अस्ति मात्रै मसँग उहाँसँग टेलिफोन सम्पर्क भएको थियो। उहाँ पर्सि 8 नै जाँदै हुनुहुन्छ र हामीसँगै उहाँहरूले हामीले टाइम फिक्स गरेर सायद उहाँले नै परराष्ट्र मन्त्रीसँग टाइम फिक्स गर्दै हुनुहुन्छ र हामी पुगेपछि लगभग हामीले 18 या 19 नै परराष्ट्र मन्त्रीसँग भेटेर चाहिँ अन्तर्राष्ट्रिय आइसिसी तथा एनसिसीका सबै प्रतिनिधिहरू साथमा गएर हामीले डेलिगेसन जाँदैछौँ र सँगै वार्ता हुने
छ। जस्तो नि दिपकजी, यो युरोपियन क्षेत्रीय बैठकको घोषणा पत्रको 2 बुदामा नै दूतावास स्थापनाको लागि बैठकले आग्रह गर्ने र त्यहाँका यहाँका समस्याहरूलाई पहल गर्न नेपाल सरकारसँग अनुरोध गर्ने भनेर बुदामा उल्लेख भयो। तर हामीले देखेअनुसार गैरावासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेदेखि लिएर केन्द्रका नेताहरू हामी नेपालमा विभिन्न कार्यक्रममा डुलेको, घुमेको र गतिविधिमा संलग्न भएको समाचार हामीले सुन्यौँ। तर स्पेनका लागि भनौँ न, यत्रो सभामा आएर सबै यहाँ गर्नुपर्छ भनेर बोल्दाखेरि कुनै पनि नेतालाई भेटेर यस्तो भनेर समाचार अपडेटमा बाहिर आएन, उहाँले भेट्दै नभेट्नु भएको कि हामीले समाचारमा सुन्न नपाएको?
अब यसको बारेमा त हेर्नुहोस्, म पनि अनभिज्ञ नै छु, मैले तपाईँलाई यसै भएको भन्न त मिल्दैन, सायद उहाँले नभेट्नु नै भएको होला र मैले त्यही नै भएर म यहाँ आइसिसीको प्रतिनिधिको कारणले गर्दा मैले आइसिसीसम्म यो कुरो पुऱ्याएको हो र उहाँहरूले के भन्नुभएको छ भने हामीले जसरी हुन्छ यसलाई चाहिँ तपाईँहरू हामीले गरेको निर्णयलाई अगाडि बढाउनेछौँ, तपाईँहरू आउनुहोस् हामी सँगसँगै बसेर डेलिगेसनमा जानेछौँ र आइसिसीको तर्फबाट चाहिँ जति सक्दो हामीले प्रेसर दिनुपर्ने हामी दिन्छौँ भनेर उहाँले वचन दिनुभएको छ।
जस्तो बैठक हुँदाखेरि तपाईँले यो कुरालाई उठाउनु भयो कि भएन? जस्तो तपाईँहरूले मिटिङ गर्नुभयो, यहाँको क्षेत्रीय सम्मेलन गर्नुभयो, या त घोषणा पत्रमा लेख्ने नै हुन्थेन, लेखिसके पछि अहिलेसम्म तपाईँहरू केन्द्रको नेता नै त्यहाँ पुग्दाखेरि किन दबाब दिन सक्नु भएन भनेर तपाईँले अहिलेसम्म आवाज उठाउनु भएको छ कि छैन मिटिङमा?
मैले बसन्तजी एकचोटि होइन, दुईचोटि होइन, तिनचोटिसम्म पनि आवाज उठाइसकेको कुरा हो। जब हाम्रो चाहिँ 8 क्षेत्रीय बैठक चाहिँ हाम्रो जापानमा भयो त्योभन्दा अगाडि नै मैले एकचोटि स्पेसल हाम्रो चाहिँ यो आइसिसीहरूको एउटा ग्रुप मेल छ त्यो ग्रुपमा लेखेको थिएँ। हाम्रो यहाँ क्षेत्रीय चाहिँ बैठक युरोपियन क्षेत्रीय बैठकमा भएको निर्णयहरू को कार्यान्वयन कहाँसम्म भयो र कसरी अगाडि बढिरहेछ र हामीले चाहिँ एउटा निर्णय गर्ने र त्यसलाई कार्यान्वयन अगाडि नबढाउने भयो भने यस्तो चाहिँ क्षेत्रीय बैठकहरू र चाहिँ बैठकहरू गर्नु चाहिँ कुनै जरुरी छैन र नगर्दा नै बेटर हुन्छ। यदि त्यस्ता बैठकहरू गरेका निर्णयहरूलाई चाहिँ अगाडि सारेर चाहिँ कार्यान्वयन गर्न सकिन्न भने कि बैठकै नगरौँ र बैठक गरेर निर्णय गरिसकेपछि त्यसलाई कार्यान्वयन गरौँ भनेर चाहिँ मैले चाहिँ त्यो हाम्रो जापान आउनुभन्दा अगाडि नै मैले चाहिँ यो इमेलबाट जानकारी गराएको थिएँ र त्यसमा धेरै चाहिँ आइसिसी मेम्बरहरूले मेरो बारेमा चाहिँ मलाई धन्यवाद पनि दिनुभएको थियो र उहाँहरूलाई त्यो प्रेसर परिरहेको छ र उहाँहरूले गरेको निर्णयहरू उहाँले प्रतिपादनको लागि चाहिँ अगाडि अवश्य बढाउनु भएको छ भन्ने मलाई म विश्वस्त छु।
जस्तो तपाईँको भनाइ अनुसार पनि लगभग निर्णय गरेर त्यो निर्णय कार्यान्वयन गर्नमा चुके जस्तो हामीले पायौँ एक हिसाबबाट प्र्याक्टिकली रूपमा हेर्ने हो भनेदेखि। समग्र रूपमा गैर आवासीय नेपाली सङ्घ जो एनआरएनहरू अर्थात् भनौँ जो प्रवासमा रहेका छन्, प्रवासमा बसेका छन् त्यो नेपालीहरूको संस्था र युरोपियन क्षेत्रीय बैठक पनि स्पेनमै सम्पन्न भएको, स्पेनमा यति धेरै समस्याहरू छन् भनेर एउटा निर्णय कानुन हुँदैन भने यसको काम अथवा यसको कार्यान्वयन अथवा यसको उद्देश्यमाथि प्रश्न गर्ने अवस्था आएको हो?
अब भन्दाखेरि त्यसो भन्दा पनि हुन्छ मेरो विचारमा. अब उहाँहरूले मैले राखेको प्रश्नमा उहाँले भन्दाखेरि के भन्नुहुन्छ, हाम्रो कार्यान्वयन नभएको होइन, हामीले गर्दैछौँ भन्नुभएको थियो. त्यस्तै गरेर हाम्रो चाहिँ केन्द्रीय सल्लाहकार पुष्पति मिल्सिनाज्यू पनि नेपालमा गएर पर्यटन मन्त्रीसँग के अरे परराष्ट्र मन्त्रीसँग भेट्नुभएको थियो, हाम्रो एजुकेटिभ डाइरेक्टर राजेश राणा र हाम्रो केन्द्रीय सल्लाहकार पुष्पति मिल्सिनाज्यू जानुभएको थियो. र उहाँले यही स्पेनमा चाहिँ राजदूतावास राख्नको लागि चाहिँ हामीले कुरा राखेका थियौँ र भनेर जानकारी दिनुभएको थियो. र पहल त नभएको होइन, पहल भएको छ. अहिले सरकारको स्थिति नै त्यस्तो अवस्थामा छ कि भोलि के हुने हो पर्सि के हुने भन्ने अवस्थामा भएको हुनाले गर्दाखेरि सरकारले नै एउटा ठोस निर्णय लिन नसक्यो जस्तो मलाई लाग्छ. र केन्द्रबाट चाहिँ
जस्तो नि दिपकजी, सरकारले कार्यान्वयन गर्ला निर्णय गर्ला वा नगर्ला त्यो छुट्टै बाटो हो. ताकि स्पेनबाट सबै भनौँ यहाँका सङ्घ संस्था लगायत एनआरएन वा आइसिसीबाट सबै मेम्बरदेखि लिएर दबावको रूपमै गएर भेटी पनि कार्यान्वयन गर्छ भन्ने त कुनै ग्यारेन्टी छैन. तैपनि गरेका निर्णयलाई एउटा पहलै नगर्नु त निर्णय किन गर्नु भनेर क्वेसन गरे जस्तो भएन र?
त्यो तपाईँको कुरा सही कुरा हो. कार्यान्वयनको लागि चाहिँ अगाडि पहल चाहिँ गर्नुपर्छ भन्ने मेरो पनि धारणाहरू मैले पनि बारम्बार त्यही भनेको र त्यही मेरै अनुरोधलाई भनौँ, मेरो रिक्वेस्टलाई भनौँ, उहाँहरूले चाहिँ सुनेर नै पर्सि हाम्रो जर्मन बसोबास गर्ने महासचिव कुमार पन्त आफै जाँदै हुनुहुन्छ र यसको लागि चाहिँ अलिकति
हामी
नेपालै जाँदै हुनुहुन्छ र हामीसँगै चाहिँ बैठकमा बस्ने उहाँले जानकारी दिनुभएको छ. हामीसँगै भेटघाट गरेर एकैचोटि दबाब दिने भनेर उहाँले मलाई जानकारी गराउनु भएको छ.
अनि तपाईँहरूको यो 41 बैठक भन्नुभयो आइसिसीको, यो बैठकको बारेमा पनि थोरै जानकारी पाउनु. कसरी तपाईँहरू बैठक बस्नुहुन्छ, फरक फरक कन्ट्रीमा हुनुहुन्छ अथवा स्काइप तपाईँको हुन्छ, वा त्यसमा कसरी कुराहरू धारणाहरू राख्नुहुन्छ, सुनिन्छ या सुनिँदैन, बैठक कतिको प्रभावकारी हुन्छ यसको बारेमा? किनकि स्पेन स्थित यहाँ बस्ने समुदायलाई आइसिसी दिपकरेल सदस्य हुनुहुन्छ, उहाँले स्पेनका समस्याहरूलाई राख्नु भएको छ कि छैन यो पनि जिज्ञासाको विषय हुन्छ. बैठक हुन्छ भने कसरी राख्नुहुन्छ, अथवा राखेर त बैठकले प्रभावकारी भनौँ न सुन्छ या सुन्दैन अथवा निर्णय हुन्छ या हुँदैन यो बारेमा थोरै जानकारी.
आइसिसीको बैठक तपाईँको साइबरबाटै हुने हो. एउटा चाहिँ एउटा टेलिफोन हुन्छ हरेक हाम्रो अहिलेसम्म जम्मा 72 देशमा चाहिँ एनसिसीहरू गठन भएका छन् र 72 देशमा एनसिसीका प्रेसिडेन्टहरूलाई पनि त्यो मिटिङमा भाग लिने अधिकार हुन्छ. उहाँहरू चाहिँ सुन्ने मात्रै अधिकार हुन्छ, उहाँहरूलाई चाहिँ क्वेसनहरू राख्ने अधिकार चाहिँ हुँदैन. अब्जर्भरको रूपमा उहाँहरू पनि हुनु पाउनुहुन्छ र हरेक देशलाई चाहिँ एउटा कोड जान्छ. त्यो टेलिफोन नम्बरमा फोन गरिसकेपछि एउटा आफ्नो कोड डायल गरिसकेपछि त्यो लाइनमा त्यो कन्फरेन्समा उहाँहरू इन्ट्री हुनुहुन्छ र इन्ट्री भएपछि सबैको कुराहरू त सबै सुनिन्छ र सुनिसकेपछि महासचिवले कार्यक्रम चलाउने, जस्तो हाम्रो एउटा कोठामा बसेर बैठक गरे त्यस्तै किसिमको बैठक हुन्छ. बस हामी अगाडि फेस टु फेस हुन नपाए पनि हामीले सबैले सबैका कुराहरू सुनेर आउँछ र एक एक गरेर सबैले सबैको कुराहरू राख्न पाइन्छ र विशेषतः बुधावाइज यो किसिमले गर्ने भनेर पहिले महासचिवले चाहिँ बैठकका एजेन्डाहरू पहिले तोकेर पठाइसक्नु भएको हुन्छ. हामीले त्यही एजेन्डाको बारेमा त्यहाँ डिस्कस गरेर छलफलहरू
भनेपछि यो सभा हलमा त भनौँ न एउटा फेस टु फेस हामी मिटिङ बसियो भने त बोल्नको लागि तछाड मछाड हुन्छ, टेलिफोनबाट गर्दा त धेरै नै डिस्टर्ब हुन्छ होला है?
डिस्टर्ब त नर्मल्ली हुन्छ, किनभने अब कोही काममा गइरहे पनि टेलिफोनबाट कुराकानी गरिरहनु भएको हुन्छ, कोही चाहिँ बाटोमा गाडीमा हिँडेर जाने कुराकानी गरिरहनु भएको हुन्छ, होइन? त्यो डिस्टर्बेन्स त अलिअलि भएर भइरहे पनि हुन्छ, नहुने त होइन. कोठामै बसे जस्तो त हुँदैन.
तपाईँ कसरी गर्नुहुन्छ?
म मेरो घर कोठाबाटै बिसाएर कोठा ढोका थुनेरै गर्छु, टेलिफोनबाटै गर्छु, मेरो आफ्नो चाहिँ मोबाइलबाटै गर्छु मैले.
समय जस त्यो बैठकको लागि यो कामको समयलाई तपाईँले मिलाएर बैठकमा प्रभावकारी रूपमा तपाईँ सहभागी हुनुभएको छ यो स्योर हो?
म अहिलेसम्म आइसिसीको सम्पूर्ण मिटिङमा चाहिँ बैठकमा म सहभागी छु,
त्यसमा कुनै दुई मत छैन?
छैन.
तपाईँ सहभागी हुँदाखेरि ती कुराहरू एजेन्डाहरूसँग मात्र सम्बन्धित हुन पाइन्छ कि आफ्नो देशमा भएका समस्याहरू अथवा प्रवासमा जति नै समस्याहरू भोगेका छन् गैरावासीय नेपालीहरूले तिनका कुराहरू पनि राख्ने त्यहाँ एउटा समय दिइन्छ, तय भएको हुन्छ?
बैठकमा एजेन्डाभन्दा बाहिर पनि बोल्ने समय दिएको हुन्छ कसैलाई चाहिँ आवश्यकता ठानेको खण्डमा, र नर्मल्ली एजेन्डाभित्रै बसेर बोल्नुपर्ने हुन्छ र कसैलाई स्पेसली कसैको केसहरू त्यस्तो छ भनेदेखि एजेन्डाभन्दा बाहिर गएर नि बोल्न पाइन्छ तर टाइम लिनुपर्ने हुन्छ.
भनेपछि मलाई नढाँटिकन भनिदिनुहोस् कि तपाईँको युरोपियन क्षत्रिय बैठक सकिएपछि स्पेनमा राजदूतावास स्थापनाको लागि दबाब दिनुपर्छ भनेर कहिले एजेन्डा बन्यो मिटिङमा?
त्यो एजेन्डा त बनेन, तर क्षेत्रीय सम्मेलनमा भएका निर्णयहरूलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरो बारेमा चाहिँ एजेन्डा बनेको थियो.
भनेपछि लगभग 2 निर्णयको एजेन्डा बनेन होला, अरू बुँदामा रहेका लगभग 3 4 देखि लिएर लगभग 14 बुदासम्म एजेन्डामा परे होला नि, 2 सुन्नमा आएन।
होइन, म भन्नाले 1 14 नम्बरसम्मको निर्णयको बारेमा छलफल भएको त होइन, त्यहाँ एजेन्डामा के चाहिँ प्रवेश गरियो भनेदेखि इआरएममा भएका निर्णयहरूमा म चाहिँ तत्काल कार्यान्वयन गर्ने भनेर निर्णय मात्रै भएका हुन्।
लगभग यो घोषणा पत्रमा 2 बुदामा भनौँ न एउटा घोषणा पत्रको रूपमा जारी गर्नु, स्पेनमा नै यो कार्यक्रम आयोजना भएर मात्र राखिदिएको हो जस्तो लाग्छ कि यहाँको समस्या हो र यसलाई समाधान गर्नुपर्छ भनेर राखिए जस्तो लाग्छ?
होइन, यो हाम्रो पहिलो आवाज होइन, यो हामीले पहिलादेखि नै उठाउँदै आएको आवाज हो। हामीले लगभग चाहिँ 4-5 भइसक्यो यो हामीले आवाज उठाउँदै आएका छौँ। हामीलाई चाहिँ राजदूतावासको जरुरी छ, स्पेनमा धेरै नेपालीहरूको समस्या छ, नेपालीहरू दिन प्रतिदिन बढ्दै गएका छन्, स्पेनमा चाहिँ दिनौँ इमिग्रेसन खुलिरहेको छ। त्यस्तो अवस्थामा नेपालीहरूको सङ्ख्या बढ्दै कारणले गर्दा धेरै समस्याहरू हामी यहाँ बढ्दै गएको र हामीलाई राजदूतावास चाहिन्छ भनेर हामीले नेपालबाट आएका विभिन्न पार्टीका नेताहरूदेखि लिएर नेताहरूलाई हामीले जानकारी नै गराएका छौँ र यो कुरा हामीले पहिला पनि एनआरएनको हाम्रो अन्तर्राष्ट्रिय सम्मेलनमा पनि हामीले कुरा उठाएका हौँ र त्यहाँदेखि कुरा उठ्दै आएको हो र यो पहिलोचोटि नै उठेको कुरा होइन।
भनेपछि अब तपाईँहरू नेपाल जाने कुरा छ, यहाँ गैरआवासी नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदले यसले पहल गर्दै विभिन्न सङ्घ संस्थाहरूसँग पनि पहल गरेर हस्ताक्षर सङ्कलन अभियानलाई पनि स्पेनमा जारी राखेको छ। तपाईँ पनि आइसिसी हुनुहुन्छ, अब कुरा गरौँ आइसिसी र यहाँको एनसिसीसँग कस्तो किसिमको कोअर्डिनेसन छ?
अब कोअर्डिनेसन राम्रो नभइकन त हेर्नुहोस् कामै कुनै पनि समस्याको समाधान हुँदैन। म आइसिसी पनि भएको यहीँबाट हो र म आइसिसीको मा नेतृत्व गर्न यहीँ नेपाली समाजले मलाई पठाएको हो। एनसिसी र आइसिसीको राम्रो कोअर्डिनेसन होस्, यहाँका समस्याहरूलाई केन्द्रमा सम्म पुर्याओस् र केन्द्रले त्यो हाम्रो समस्याहरू निवारणको लागि सरकारसम्म चाहिँ दबाब दियोस् भनेर नै मलाई प्रतिनिधिको रूपमा चुन्नुभएको हो। म एउटा बिचको एउटा मिडिएटरको रूपमा उहाँहरूले मलाई राख्नुभएको र मैले त्यो मिडिएटरको काम चाहिँ राम्रैसँग गरेको छु भन्ने मलाई लाग्छ।
भनेपछि तपाईँ अहिलेको जुन हस्ताक्षर सङ्कलन अभियानदेखि लिएर ज्ञापन पत्र बुझाउने जुन एनसिसीले निर्णय गरेर पहल गर्दै त्यहाँ जाँदैछ, यी सबै कुराहरूमा अपडेट हुनुहुन्छ?
म एकदम अपडेट छु।
भनेपछि हामीलाई जानकारी दिनुहोस् न, पछिल्लो समयमा कहाँ कुन कुन ठाउँहरूमा हस्ताक्षर सङ्कलनको लागि प्रक्रिया अगाडि बढेको छ र ज्ञापन पत्र कसरी तयार गर्दै हुनुहुन्छ, के कुराहरू उल्लेख गर्दै हुनुहुन्छ, कस कसलाई नेपालमा गएर भेट्दै हुनुहुन्छ, यहाँबाट को जाँदै हुनुहुन्छ र अरूलाई पनि सहभागी बनाउन कस्तो पहल गर्दै हुनुहुन्छ?
पछिल्लो अब हामीले पहिलो बार्सिलोनामा हामीले तमो समाजको कार्यक्रमबाट चाहिँ हस्ताक्षर कार्यक्रमको सङ्कलन सुरु गरेका हौँ बार्सिलोनामा। त्यसपछि हामीले म्याड्रिडका हाम्रो क्षेत्रीय कमिटी म्याड्रिडमा पनि हामीले हस्ताक्षर सङ्कलनको लागि अभियान सुरु गरिसकेका छौँ। त्यस्तै ग्रान्ड क्यानियामा पनि गरिसकेका छौँ र बेनिडममा पनि हामीले सुरु भइसकेको छ र त्यसमा हुँदाहुँदै अनि बिल्बाउमा पनि हाम्रो हस्ताक्षर कार्यक्रम सुरु भइसकेको छ र लगभग हामीले चाहिँ यसलाई चाहिँ अन्तिम हाम्रो लगभग आउने 15 सम्पूर्णजनाले चाहिँ हस्ताक्षर सङ्कलन गरेर चाहिँ बुझाइसक्नु होला भनेर हामीले चाहिँ निर्देशन गरेका छौँ र त्यही अनुसार चाहिँ हस्ताक्षर सङ्कलन कार्यक्रमलाई एकदम तीव्रताको रूपमा अगाडि लिएर गइरहेका छौँ र ज्ञापन पत्रमा कस्तो किसिमको चाहिँ कुराहरू समेट्ने, के कुराहरू राख्ने भन्नेको बारेमा हाम्रो भोलि 4:30 बैठक बस्दैछ, एनसिसी र आइसिसीको हाम्रो बैठक बस्दैछ, त्यसमा हामीले चाहिँ विस्तृत छलफल गरेर ज्ञापन पत्र तयार गर्दैछौँ।
तपाईँ भनौँ न आइसिसीलाई प्रतिनिधित्व गर्नुभएको छ स्पेनबाट, भनौँ युरोपियन क्षेत्रीय बैठकमै एउटा निर्णयको रूपमा एउटा उठाइएको घोषणा पत्रमै नै उल्लेख भएको कुरालाई फेरि तपाईँहरूले लिएर नेपाल सरकार समक्ष जानुभएको छ, जाने कोसिस गर्दै हुनुहुन्छ। ज्ञापन पत्रमा उल्लेख गर्दा कस्ता कस्ता विषयवस्तुलाई समेट्नुपर्छ र कसरी तयार गर्नुपर्छ भन्ने लाग्छ तपाईँलाई?
मुख्यतः ज्ञापन पत्रमा हामीले 3-4 बुँदाहरूलाई चाहिँ अलिकति बढी नै मात्रामा फोकस गर्नुपर्छ। एमबेसीले नेपाललाई मात्रै फाइदा होइन, सरकारलाई पनि राष्ट्रलाई नै फाइदा हुन्छ भन्ने कुरो हामीले ज्ञापन पत्रमा मुख्य कुरो उल्लेख गर्न सक्नुपर्छ। तपाईँलाई म एउटा उदाहरण दिइहालौँ, चेम्बर अफ कमर्स यहाँका चेम्बर अफ कमर्सका चाहिँ व्यक्तिहरूले नेपालमा गएर चाहिँ लगानी गर्ने एकदम इन्ट्रेस्टेड भइरहेछन् ठुल्ठुला व्यापारीहरूले र नेपालको चेम्बर अफ कमर्स हामीलाई चाहिँ किप इन टच गराइदिए, उनीहरूसँग एउटा बैठक बस्ने वातावरण बनाइदिए र हामी एउटा चाहिँ सम्झौता गरेर नेपालमा लगानी गर्न चाहन्छौँ भनेर उहाँहरूले डाइरेक्ट अस्ति नै कुरा गर्ने गर्नुभएको थियो इआरएम ताका र हामीले स्पेसल्ली नेपालको चेम्बर अफ कमर्सका हाम्रो उद्योगपतिहरूलाई हामीले बोलाएको थियौँ, त्यहाँको डाइरेक्टरलाई पनि बोलाएको थियौँ र उहाँहरू कारणवश के कारणले आउनु पाउनु भएन र हाम्रो कन्सलर लुइसले पनि यहाँका चाहिँ उद्योगपतिहरूलाई टाइम मिलाउनु भएको थियो र त्यो सम्भव हुन सकेन. उनीहरू एकदम इन्ट्रेस्टेड छन् लगानी गर्नको लागि. यदि यहाँ नेपाल एम्बेसी हुने भयो भनेदेखि कमसेकम नेपाल प्रवर्धनमा चाहिँ ठुलो टेवा पुग्छ भन्ने मैले सोचेको छु. र किनभने यहाँ धेरै व्यक्तिहरू नेपालसँग एकदम चाहिँ मोहित छन्, नेपालको चाहिँ त्यो सौन्दर्य देखेर आएका छन्. नेपालका चाहिँ लगभग तपाईँको चाहिँ 30-40% टुरिस्टहरू चाहिँ स्पेनबाट जाने हुनाले गर्दाखेरि चाहिँ उनीहरू नेपालमा लगानी गर्न र नेपालीहरूले पनि यहाँ लगानी गर्ने वातावरण मिलेर दुई देशको चाहिँ व्यापारिक सम्बन्ध राम्रो हुन्छ मुख्य कुरो त. र दोस्रो कुरो भनेको तपाईँको हामीले जुन झेल्न परेका जुन समस्याहरू छन् ती समस्याहरू लगभग चाहिँ एम्बेसी हुने बित्तिकै 90% समस्याहरू चाहिँ समाधान हुन्छन् भन्नेमा म विश्वस्त छु. र अर्को कुरो भनेको हाम्रो चाहिँ टुरिस्ट क्षेत्रमा चाहिँ हामीले चाहिँ ठुलो रूपमा चाहिँ विदेशीहरू पठाउन सक्छौँ. र यहाँ किनभने कातलुनियाबाट मात्रै तपाईँको चाहिँ वर्षमा हजारौँ टुरिस्टहरू नेपाल जाने गरेको हामीले पाएका छौँ. हामीले इआरमा मात्रै भनेका छौँ, देख्नुभयो होला कमसेकम 192 व्यक्तिहरू चाहिँ तपाईँको चाहिँ सगरमाथा चढेका व्यक्तिहरूलाई हामीले सम्मान गर्न खोजेका थियौँ. कति चाहिँ आउनु पाउनु भएन, हामीले थोरैलाई मात्रै सम्मान गर्न सक्यौँ. यसरी शान्तिना चाहिँ हिमालहरू चढ्ने त कति छन् त्यही पनि सगरमाथै चढ्ने यत्रा चाहिँ मान्छेहरू हुँदाहुँदै पनि अझै पनि यस्ता चाहिँ टुरिस्टहरूलाई चाहिँ बढी मात्रामा नेपालमा उ गर्न सकिन्छ भन्ने किसिमको चाहिँ एउटा फाइदा हुन्छ नेपाल सरकारलाई. र नेपालीहरूको समस्याको समाधानको बारेमा मैले भनिहालेँ, 90%भन्दा बढी चाहिँ समस्याहरू इजिली समाधान हुन्छ. र अर्को कुरो भनेको नेपालीहरूको समुन्नत विकासको लागि र नेपालीहरू नेपालको परिचयको लागि पनि नेपाल एम्बेसी यहाँ एकदम जरुरी छ.
तपाईँ अहिले सुन्दै हुनुहुन्छ www.spainnepal.com मार्फत प्रत्यक्ष रूपमा, म छु बसन्त, र तपाईँ यसलाई www.nepalinepali.com मार्फत पनि सुन्न सक्नुहुन्छ. यदि तपाईँले लाइभ सुन्न भ्याउनु भएको छैन भने अहिले हामीलाई लिङ्कबाट पनि सुन्दै हुनुहुन्छ भन्ने अपेक्षा गरिरहेका छौँ. विशेष त स्पेनका समस्याहरूलाई उठाएर हामीले बेला बखतमा अतिथिहरूसँग यसरी नै अन्तर्क्रिया गर्ने गर्छौँ. आज स्पेनका समस्याहरूसँगै केन्द्रित रहेर विशेष गरी पछिल्लो क्रममा अहिले बहसको रूपमा रहेको नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, हस्ताक्षर सङ्कलन अभियान, रातो दवास पहलको लागि सरकारलाई दिने दबाब, र यहाँबाट नेपाली टोली नेपालमै गएर सरकारलाई बुझाउने भन्ने कुरा छ. यो विषयमा हामीले छलफल गरिरहेका छौँ गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका स्पेन स्थित सदस्य दीपक खरेलसँग. र यो खबरको भनौँ यो बहसको सिलसिलालाई हामी अब केही समयसम्म जोड्न चाहन्छौँ. अब म जोड्न चाहन्छु पछिल्लो प्रसङ्ग र भर्खरै प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन सकिएको छ र केन्द्रबाट एकजना प्रभावशाली नेता आउनुभयो, नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका सभासद तथा पूर्व गृहमन्त्री भीमबहादुर रावल. उहाँ पहिले पनि आउनुभएको थियो र अहिले पनि फेरि आउनुभयो. हुन त यसभन्दा अगाडि आउने नेताहरू जस्तो डाक्टर प्रकाश रण महतदेखि अर्जुन जोशी लगायत सबैसँग नेपाली समुदायले अन्तर्क्रिया पनि गरेको छ, राजदूतावास स्थापनाको लागि पहल गरिदिनु पर्यो पनि भनेको छ. र नेपाली कङ्ग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि बेल्जियममा भेटेर त्यहाँ पनि हामी ज्ञापन पत्र बुझाउन आउँदैछौँ भन्ने किसिमका कुराहरू स्पेनस्थित सङ्घ संस्थाहरूले राखेको भन्ने कुरा पनि समाचारमा आयो. यसरी दलका नेताहरूलाई पनि भेटिरहेको छ र पछिल्लो क्रममा एमालेका नेता भीम रावलको एउटा टिप्पणीलाई म यहाँ जोड्न चाहेँ. उहाँले भन्नुभयो कि स्पेनमा राजदूतावास स्थापना गर्नु भनेको एउटा लुडो खेले जस्तो, लगभग माथि माथिसम्म आयो, साँपले फात माथिबाट खाइदियो भने फेरि पुछारमै सरकार परिवर्तन हुँदै जाने, आर्थिक अभाव र भनौँ न यो भौतिक विविध कुराले गर्दाखेरि हुन सकेको छैन भन्ने उहाँको टिप्पणी लायो. यो विषयमा तपाईँ के भन्नुहुन्छ?
अब उहाँले सायद आफै सरकारमा बसेर पनि हेरिसक्नु भएको होइन कुराले पनि उहाँले त्यो भन्नुभएको होला. त्यसो भनेर उहाँहरू छुटकाएर पाउनुहुन्न. म चाहिँ किन भन्छु भने सरकारको चाहिँ तेस्रो चाहिँ उसमा परेको हो स्पेनमा चाहिँ दूतावास राख्ने भनेर. पहिलो नम्बर र दोस्रो नम्बरमा परेकाहरूको दूतावास गठन भइसक्यो, अब पालो भनेको स्पेनमै हो. उहाँले भन्नुभएको सम्बन्धमा के देख्नुभयो भनेदेखि सरकार नेपालमा धेरै टिक्दैन. एउटा सरकारले एउटा चाहिँ प्रोजेक्टिङ गरेर चाहिँ लै फलानु देशमा यसो गर्ने भनेर प्लानिङ बनाएर आउँछ, त्यसमा अर्को सरकार आउँछ, अर्को सरकार आइसकेपछि त्यो कुरो चाहिँ सबै त्यहीँ टुङ्गिन्छ भनेर उहाँले लुडोको उदाहरण सायद दिनुभयो जस्तोलाई मलाई लाग्छ. अब उहाँहरूले त्यसरी भनेर चाहिँ हामी चाहिँ चुप्लाएर बस्नेवालामा छैनौँ.
भनेपछि यो साँपको मुखबाट जोगिनको लागि हामीले के गर्नु पर्यो?
अब साँपको मुखबाट जोगिनको लागि मुख्य कुरो हामीले के गर्नु पर्यो भनेदेखि यो लुडो खेल्ने कामलाई नै बन्द गरिदिनु पऱ्यो मेरो धारणा चाहिँ हेर्नुहोस्. किनभने यो अहिले जसरी राष्ट्रमा चाहिँ राजनीतिक संस्थाहरूमा लुडो खेल्ने प्रविधि भएको छ, त्यसका त्योबाट नै हामीले बचाउनु जरुरी छ। लुडोको फाइलै बन्द गर्नुपर्छ र
खेल्ने के त फेरि
अब खेल्ने देशमा खेल्ने होइन, देशलाई बचाउने हो, देशलाई जोगाउने हो, देशलाई कसरी अगाडि बढ्ने हो, देशमा कसरी मिलेर जाने।
लुडोलाई एउटा सरकारको रूपमा, उदाहरणको रूपमा उहाँले प्रस्तुत गर्नुभयो। जति पनि कामहरू भइरहेका छन् त्यो लुडो खेले जस्तो भइरहेको छ, मतलब सरकार परिवर्तन हुँदै जाने र परिवर्तन हुने बित्तिकै एउटाले उठाएका एजेन्डाहरू भनौँ न फेरि बन्द हुने भन्ने किसिमको उहाँले टिप्पणी गर्नुभयो। तपाईँले यो विषयमा पनि कुरा राख्नुभयो। अब समष्टिगत रूपमा लुडो खेल्नै पऱ्यो र खेल जारी नै रह्यो भने गेमलाई फिनिस गर्न हामी के गर्नुपर्छ भन्ने मेरो प्रश्न।
यो गेम त हेर्नुहोस्, अब गेमलाई त मैले त भनिहालेँ, गेम त खेल्ने हुन्न, किन जसरी खेलिरहनु भएको छ त्यो कुरा नै बन्द गर्नुपर्छ। यसको एउटा मुख्य चाहिँ हाम्रो वहाँ के रहेको छ भने, जबसम्म देशमा संविधानको चाहिँ संविधान आउँदैन तबसम्म यो खेल जारी नै रहन्छ। एउटा पार्टीले अर्को पार्टीलाई पछाउने, अर्को पार्टीले अर्को पार्टीलाई भत्काउने र यो खेल जारी नै रहन्छ। जसरी हुन्छ खुट्टा तानेर आफू चाहिँ पोस्टमा पुग्ने र मन्त्री खाने, यो हाम्रो नेपालको सरकार यो नेताहरूको यो प्रचलनले बिग्रेको हो मलाई जहाँसम्म लाग्छ। त्यसकारणले यदि संविधान भोलि निर्माण भएर यस्ता यस्ता क्राइटेरिया भएको देशमा र यस्तो देशमा यो किसिमको गर्ने र यस्तो किसिमको चाहिँ अगाडि चाहिँ गर्ने भनेर एउटा ठोस निर्णय भएर चाहिँ संविधान लेख्न सक्यो भने जतिसुकै जस्ताले लुडो खेले पनि केही फरक पर्नेवाला छैन। त्यो नियम र कानुन सङ्गत अन्तर्गत त्यो देशमा दूतावास पनि बन्छन्, त्यो देशमा नेपालीहरूले चाहिँ राहत र सहुलियत पनि पाउँछन् भन्ने मलाई लाग्छ।
मैले अर्को प्रश्न फेरि जोड्ने, तपाईँहरू नेपाल जाँदै हुनुहुन्छ, नेपालमा अहिलेसम्म जानको लागि यहाँ तयारी एउटा टोलीको लागि अहिलेसम्म जाने लगभग कन्फर्म हुनुभएको को हुनुहुन्छ?
अब मैले पाएको जानकारी अनुसार चाहिँ हाम्रो आइसिसी सल्लाहकार पुष्प तिमिल सिन्हा, म आफै, एनआरएनका अध्यक्ष यगराज गिरीज्यू, महासचिव सन्दीप मोहन भट्टराईज्यू र त्यसपछि अरू संस्थाका प्रतिनिधिहरू पनि भन्नुभएको छ, कन्फर्म गरिसक्नु भएको छैन। अहिले हामी मुख्य जाने चाहिँ हामी यति नै हौँ यहाँबाट जाने चाहिँ, र अरू सदस्यहरूले पनि ल हामी पनि टिकट हुनसक्छ, हामी पनि जान सक्छौँ त्यो अवस्थामा पऱ्यो भने भन्नुभएको छ, र केन्द्रबाट चाहिँ हाम्रो केन्द्रीय महासचिव कुमार पन्तन चाहिँ जाँदै हुनुहुन्छ।
अनि तपाईँहरूको सरस्वती अनौपचारिक छलफल हुँदाखेरि भेटघाटको कार्यक्रम पूर्ण तय नभए पनि कस कसलाई भेट्ने भन्ने अथवा के भनौँ एजेन्डाहरू राखेर त्यहाँ चाहिँ कम्तीमा राजदूतावास स्थापना गर्नको लागि हामीले के गर्नु पर्यो भनेर उनीहरूलाई भनौँ न गचगचाउनको लागि कस्तो किसिमको एउटा सोच बनाइरहनु भएको छ?
अहिले एउटा मिश्रित सरकार छ, एउटा पार्टीको चाहिँ परराष्ट्र मन्त्री छ भनेदेखि प्रधानमन्त्री अर्को पार्टीको छ, त्यस कारणले गर्दाखेरि हामीले मिश्रित मान्छेहरू नै गएर सरकारमा ढकढकाउनु पर्ने अवस्था आएको छ, पोलिटिकल प्रेसर पनि दिनुपर्ने अवस्था मैले देखेको छु। त्यस कारणले गर्दा हामी अहिले मिश्रित रूपमै जाँदैछौँ र पहिलो सुरुमा त हामीले सबभन्दा पहिला त के गर्दैछौँ भने एनआरएनबाट केन्द्रीय स्तरबाटै हामीले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई विशेष रूपमा भेट्ने र उहाँहरूलाई हामी स्पेनको बारेमा यथार्थ जानकारी र इआरएममा भएको निर्णयलाई अगाडि कसरी लिएर जाने भनेर र जसरी हुन्छ एमएससी राख्नु पऱ्यो फर्स्ट प्रायोरिटी भनेर त्यसरी दबाब दिने हो सबभन्दा फर्स्ट कुरा त, र त्यसपछि हामीले चाहिँ आफ्नो लिङ्क भएका साथीहरू पार्टीमा पार्टीगत नेतृत्वको हिसाबबाट पनि हामीले चाहिँ प्रेसर दिँदैछौँ र फर्स्टमा हाम्रो भेट भनेर चाहिँ प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँगै हो।
हुन्छ दिपकजी, अब हामी करिब कार्यक्रमको अन्त्यमा छौँ, तपाईँहरू जाँदै हुनुहुन्छ र यो भेटलाई सार्थक बनाउनुहोस् अनि धेरै धेरै शुभकामना छ। आजको यो बहसमा, आजको यो छलफलमा तपाईँले करिब आधा घन्टाको समय हामीलाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ रेडियो स्पेन नेपालको तर्फबाट। र अन्त्यमा के भन्न चाहनुहुन्छ?
धन्यवाद छ बसन्तजी, यसरी हामीले गर्न लागेका क्रियाकलापहरूलाई तपाईँले यसरी चाहिँ देश विदेशमा बस्ने सम्पूर्ण श्रोताहरूलाई सुनेर हामीले गर्न लागेका क्रियाकलापहरूलाई समाजसम्म ल्याइदिनु भएर चाहिँ यतिसम्म गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद, हृदय धेरै धन्यवाद दिन चाहन्छु। भोलिका दिनहरूमा पनि हामीले गर्न लागेका क्रियाकलापहरूलाई यसरी समाजमा ल्याइदिनु भयो भनेदेखि हामीलाई अझ काम गर्ने जागर र स्रोत प्रदान मिल्छ, यसलाई कन्टिन्यू दिनुहोला। रेडियो स्पेनको परिवारलाई मुरी मुरी धन्यवाद।
यहाँ हुनुहुन्थ्यो दिपक खरेल, यहाँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा आज हामीले विशेष गरी स्पेन स्थित सङ्घ संस्थाहरूदेखि लिएर एनआरएन स्पेनको पहलमा हस्ताक्षर सङ्कलन र नेपालमा ज्ञापन पत्र बुझाउने बारे छलफलको बहसलाई हामीले करिब आधा घन्टाको यो समयसम्म आइसिसी सदस्य दिपक खरेलसँग कुराकानी गरेर चलायौँ। तपाईँलाई आजको यो प्रस्तुति कस्तो लाग्यो? सल्लाह, सुझाव वा प्रतिक्रियाहरू छन् भने हामीलाई info@nepali@gmail.com रेडियो स्पेन नेपाल 5@gmail.com वा बसन्त राणा भाट @gmail.com हामीलाई तपाईँले सन्देश पठाउन सक्नुहुन्छ। तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाहरूलाई हामीले मनन गर्नेछौँ। आजको कार्यक्रम र आजको यो साथको लागि तपाईँ सुनेर बस्ने देश विदेशमा रहने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। अन्त्यमा तपाईँ जहाँ रहे पनि जुन अवस्थामा रहे पनि समयको यो गति अनुसार चलिरहेको आफ्नो जीवनमा आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोला। जुन ठाउँमा रहे पनि प्रवासमा बस्ने तपाईँ नेपाली सम्पूर्णको जय होस्। म आजको यो प्रस्तुतिबाट आज्ञा चाहन्छु तपाईँको बाँकी पलको सुखद कामनासहित। नमस्ते।